यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। भारी वर्षाका कारण मुलुकका विभिन्न स्थानमा जनजीवन प्रभावित। काठमाण्डुमा एकजनाको मृत्यु, 36 जनाको उद्धार। घरेलु तथा साना उद्योगलाई प्रवर्धन गर्न सरकार प्रतिबद्ध रहेको उपप्रधान एवं अर्थमन्त्री पौडेलको भनाई। र प्यालेस्टिनी विद्रोही समूह हमासका शीर्ष नेता इस्माइल हानियाको तेहरानमा हत्या। हमासद्वारा हत्याको बदला लिने चेतावनी। अब समाचार विस्तारमा। गैराती परेको भारी वर्षाका कारण काठमाण्डुका नदी र खोलामा आएको बाढ़ीले उपत्यकाको जनजीवन प्रभावित भएको छ। बल्खु खोलाको बाढ़ीमा परि एकजनाको मृत्यु भएको छ। प्रहरीले बल्खु पुलमुनि अड्किएको अवस्थामा बाँकेका 45 वर्षीय रामस्वरूप महतोको शव भेटिएको नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिनुभयो। काठमाण्डु उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेश राज मैनालीका अनुसार काठमाण्डुको सुकुम्बासी टोलमा बस्दै आएका महत्वको बाढ़ीमा परि मृत्यु भएको हो। मृतकका परिवार प्रहरीको सम्पर्कमा आएकाले अहिले उनीहरूलाई शव बुझाउने तयारी भएको छ। काठमाण्डुको बाढ़ीमा परेका अन्य 12 र ललितपुरको बाढ़ीमा परेका 24 जनाको उद्धार गरिएको पनि उहाँले जानकारी दिनुभयो। काठमाण्डुको कुलेश्वर र बल्खु क्षेत्रमा 11 जना तथा नयाँ बस पार्क क्षेत्रबाट 1 जनाको उद्धार गरिएको हो। गैराती परेको अविरल वर्षाका कारण ललितपुरका विभिन्न स्थान डुबानमा परेका छन्। ललितपुर प्रहरी परिसरका सूचना अधिकारी नरेश राज सुविदीका अनुसार गैरातीको अविरल वर्षाका कारण ललितपुर महानगरपालिका 9 स्थित नेपाल कम्युनिष्ट पार्टी एमालेको कार्यालय र च्यासल फुटबल मैदान जलमग्न भएको छ। बाढ़ीको चपेटामा परेका 3 बालक, 8 महिला र 13 पुरूष गरी विभिन्न स्थानबाट 24 जनाको उद्धार भएको सूचना अधिकारी सुविदीले जानकारी दिनुभयो। महालक्ष्मी नगरपालिका 9 लाकुरी भन्ज्याङको सिस्ने खर्कमा पहिरो खस्दा काभ्रे पलाञ्चोकतर्फ जाने सड़क अवरूद्ध भएको छ। गैराती परेको अविरल वर्षाका कारण भक्तपुरका विभिन्न स्थान डुबानमा परेका छन्। भक्तपुर भएर बग्ने हनुमन्ते खोला, मनोहरा खोला, महादेव खोला, खस्याङ खुसुङ खोलाको बहाव बढ़ेर बाढ़ी बस्तीमा पसेको हो। सूर्य विनायक र मध्यपुर थिमी नगरपालिकामा पर्ने नदी किनारबाट सुरक्षाकर्मीले 28 जनालाई उद्धार गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। डुबानले तटीय क्षेत्रको जनजीवन प्रभावित भएको छ। भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमार श्रेष्ठले उच्च सतर्कता लागि आह्वान गर्नुका साथै उद्धारको आवश्यकता भए जानकारी गराउन समेत आग्रह गर्नुभएको छ। भोजपुरमा अविरल वर्षाका कारण आएको बाढ़ीले बगाउँदा बेपत्ता भएका एक मजदूरको शव फेला परेको छ। साल्पा सिलिछो गाउँपालिकामा निर्माणाधीन इखुवा खोलाको इखुवा हाइड्रो पावरमा कार्यरत 2 मजदूरलाई गैराती आएको बाढ़ीले बगाएको थियो। बगाएका मध्ये बर्दियाको 12 बर्दिया गाउँपालिका वडा नम्बर 3 का 30 वर्षीय रमेश थारूको शव अरूण नदीको सती घाटमा फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डीएसपी युवराज तिमल सेनाले जानकारी दिनुभयो। बेपत्ता भएका अर्का सोईठाउँका 26 वर्षीय श्याम कुमार थारूको खोजी कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो। यसै गरी अविरल वर्षाले नेपालगंज उपमहानगरपालिका क्षेत्र जलमग्न भएको छ। आज बिहानदेखि भइरहेको वर्षाले नेपालगंज उपमहानगरपालिकाको ईदगाह रोड, न्यू रोड, सेतु, बिकरचोक, बेलासपुर, कोरियनपुर, घरबारी टोल, बाँके गाउँ लगायतका स्थान जलमग्न भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेले जनाएको छ। ठाउँ ठाउँमा पानी जमेपछि पैदल यात्रीलाई आवत जावतमा समस्या भएको, साथै विद्यालय परिसरमा पानी जमेपछि केही विद्यालयहरूको पठन पाठन समेत प्रभावित भएको छ। यसै गरी निरन्तरको वर्षाले राप्ती नदीमा आएको पानीको सतह बढ़ने जोखिम बढ़ेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले आग्रह गरेको छ। बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर 6 स्थित दोन्द्रा खोलामा फँसेका 3 जनाको उद्धार गरिएको छ। खोलामा खसेको अवस्थामा 3 जनालाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। बाँकेको राप्ती नदीमा भत्किएको तटबन्ध निर्माण नहुँदा स्थानीयवासी वर्षायामा डुबान र कटानको जोखिममा रहन बाध्य छन्। भत्किएको तटबन्ध तत्काल मरमत नगरिए वरपरका 6 वटा गाउँ नै डुबानमा पर्ने भन्दै समयमै मरमत गर्न स्थानीयले माग गरेका छन्। बाँकेबाट संवाददाता मोहम्मद आलम खानको यो रिपोर्ट।
बाँकेको राप्ती नदीमा भत्किएको तटबन्ध निर्माण नहुँदा स्थानीयवासी डुबान र कटानको जोखिममा रहेका छन्। राप्ती सुनारी गाउँपालिका साथ फतेपुरमा भत्किएको तटबन्ध निर्माण नभएपछि स्थानीयवासी डुबानको तरासमा बस्न बाध्य भएको स्थानीयवासीहरूको भनाई छ।
नेता लगनै है, बास
बाकी को राप्ति सोनारी गांव पालिका वार्ड नंबर 7 र नरेनापुर गांव पालिका को वार्ड नंबर 6 को बस्ती र उर्वरा भूमि जोगाउने भन्दै तटबन्ध निर्माण मा सरकारले गर्दै आएको लगानी बर्खा को भेल सँगै बग्ने गरेको छ। यस पटक पनि बर्खा लागेपछि नागरिकको आँखामा थारो हल्न नियन्त्रणका नाममा थुपारेका ढुंगा सँगै अघिल्लो वर्षमा बनाएका तटबन्ध समेत राप्तीले बगाएको छ। राप्ती सुनारी गाउँपालिकाका देवकुरा, पिपरहवा, खल्ला, झगडिया, गेदुवा, गंगापुर, सोनवर्षा, कुदर, बेटुवा, कुडुवा लगायतका बस्तीमा जोखिम बढ़िरहेको छ। सरकारको भने ध्यान त्यसतर्फ जान सकेको छैन। आलम खान, रेडियो नेपाल, बाँके
नेपाल टेलिकमको 4G। भिडियो कल गर्दा नो 4G, नेपाल टेलिकमको 4G।
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G।
गेम खेल्दा नि टेन्सन नुजी नेपाल टेलिकमको 4G। आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले ठूलो संख्या रोजगारी तथा रोजगारी सिर्जना गर्न महत्वपूर्ण माध्यम घरेलू तथा साना उद्योगलाई प्रवर्धन गर्ने सरकारको नीति स्पष्ट रहेको बताउनु भएको छ। नेपाल घरेलू तथा साना उद्योग महासंघको प्रतिनिधि मण्डलसँग आज अर्थ मन्त्रालयमा कुराकानी गर्दै अर्थमन्त्री पौडेलले यसको निम्ति कानून, नियम, निर्देशिका तथा निर्णयमा ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। महासंघका अध्यक्ष उमेश प्रसाद सिंहको नेतृत्वमा गएको प्रतिनिधि मण्डलसँग कुरा गर्नुहुँदै उहाँले घरेलू तथा साना उद्योगको महत्व भनेकै देशका सबै जिल्ला पालिकामा यसको विस्तार हुनु हो, साथै ठूलो संख्यामा रोजगारीका रूपमा यो क्षेत्रमा आबद्ध रहेकाले यसलाई अझै विस्तार गर्न आवश्यक भएको बताउनुभयो। सरकारले निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढ़ाउने उद्देश्यका साथ काम गरिरहेको बताउँदै उहाँले रोजगारीको अवस्था के छ, समस्या के छन्, एकपछि अर्को जानकारी लिने र छलफल गर्ने काम भइरहेको पनि बताउनुभयो। महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले मुलुकको अर्थतन्त्रको सम्वाहका रूपमा रहेका लघु, घरेलू तथा साना उद्योगहरू विभिन्न कालखण्डमा विभिन्न समस्याबाट प्रताड़ित हुँदै आएको, साथै 2072 विनाशकारी भूकम्प, 2046-76 कोरोना महामारी आदिका कारण यस्ता उद्योगहरू धरापमा परेकोतर्फ ध्यान आकर्षण गराउनुभयो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापार विधेयक अन्य देशको अभ्यासलाई समेत अध्ययन गरेर अगाडि बढ़ाइने बताउनु भएको छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बसेको बैठकमा मन्त्री भण्डारीले विद्युतीय व्यापार विधेयक 2080 सम्बन्धमा छलफल भइरहेको र सम्बन्धित क्षेत्रका विज्ञहरूसँग समेत थप छलफल गरी अगाडि बढ़ाउने बताउनुभयो। मन्त्री भण्डारीले यसबाट मुलुकको व्यापार घाटा न्यूनीकरण तथा विश्व बजारले हाम्रा उत्पादित वस्तुहरू चिन्ने सम्बन्धमा पनि सहयोग पुग्ने भएकाले संशोधनकर्ताका विचारलाई समेत समावेश गरी यसलाई समृद्ध बनाउने र चालू अधिवेशनबाट नै विधेयक पारित गर्ने गरी अगाडि बढ़ाउने बताउनुभयो। बैठकमा संशोधनकर्ता सांसदहरूले विधेयक नियन्त्रणमुखी बनाउन नहुने भन्दै कानून बनाउँदा पूर्ण रूपमा परिभाषित र सबैलाई समान रूपमा लागू हुने खालको बनाउनु पर्नेतर्फ ध्यान आकर्षण गराउनुभयो। संसदको महिला तथा सामाजिक मामिला समितिमा विकासको मूल प्रवाहमा आउन नसकेका जाति, वर्ग तथा समुदायको भाषा संरक्षणका सम्बन्धमा छलफल भएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले लोपोन्मुख जात जातिका भाषा जोगाउन वक्ता उत्पादन गर्नुपर्नेमा जोड़ दिनुभयो। भाषाहरूमा अथाह ज्ञान हुने भएकाले विश्वले संस्कृति अध्ययन गरिरहेको उदाहरण दिँदै सांसदहरूले हरेक बालबालिकाको पहिलो भाषाका रूपमा मातृभाषा बोल्नुपर्ने र त्यसका लागि अभिभावकहरू सचेत रहनुपर्ने विचार व्यक्त गर्नुभयो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र नेपालका लागि चिनिया राजदूत चेन सोङबीच शिष्टाचार भेट भएको छ। आज बिहान मन्त्री भण्डारीको कार्यकक्षमा भएको भेटका क्रममा मन्त्री भण्डारीले नेपाल सदैव एक चीन नीतिप्रति प्रतिबद्ध रहेको भन्दै चीन विरोधी कुनै पनि गतिविधिका लागि आफ्नो भूमिका दुरूपयोग हुन नदिने संकल्पमा नेपाल सरकार दृढ़ रहेको बताउनुभयो। सिन्धुलीमा पछिल्लो समय धान मकै आलु गोलभेडा लगायत अन्य अन्न र तरकारी बालीमा विकासे बिउ बिजनको प्रयोग बढ़दै गएपछि रैथाने बालीहरू लोप हुने अवस्थामा पुगेका छन्। उत्पादन धेरै हुने लोभमा किसानहरू स्थानीय रैथाने बाली छोडेर विकासे बालीतर्फ आकर्षित हुँदा रैथाने बाली लोप हुने अवस्थामा पुगेको हो। सिन्धुलीबाट संवाददाता कमल सरला सुनवारको यो रिपोर्ट।
डबलै बढी फल्छ कि हाइब्रिड चाहिँ, तरकारी चाहिँ हाइब्रिडै लाउने गरे। लोकल अब काउलीहरू पनि सानो सानो हुन्छ, एक पावको फल्छ भने हाइब्रिड 2 केजीसम्मको फल्छ।
सिन्धुलीकी रेणुका तामाङ उत्पादन धेरै हुने भएपछि हाइब्रिड तथा विकासे बालीतर्फ आकर्षित भएको बताउँदै उहाँले जस्तै अर्का किसान पवित्र राई माझीले पनि पछिल्लो समय धेरै किसानको रुचाइ विकासे बाली रहेको बताउनुभयो। मानिसलाई खानको लागि स्थानीय अर्ग्यानिक उत्पादन राम्रो हुने भए पनि विकासे बालीतर्फ किसान आकर्षित भइरहँदा स्थानीय रैथाने बाली लोप हुने हो कि भन्ने चिन्ता छ उहाँलाई।
पहिले श्रेष्ठ मोटो धान भन्ने लाउँथ्यो पाखा भित्तामा, पहिलेको पुरानो धान नै स्वादिलो हो, तर अब अहिले स्वादिलो भन्दा पनि पहिलेको दाँचोमा जग्गा जमिन अब सबैको घट्दो रूपमा गएको छ, अनि त्यसले गर्दाखेरि नै जुन धेरै फल्छ त्यही नै लगाउने।
स्थानीय बिउ बिजनलाई पनि कृषि प्राविधिकहरूको उचित सल्लाह परामर्श लिएर उत्पादन बढ़ाउन सक्ने सम्भावना भए पनि त्यतातिर कसैको ध्यान पुगेको छैन। स्थानीय बिउ तथा उत्पादनलाई विकासे बालीले विस्थापित गरिसकेको र स्थानीय बिउ बिजन लगाउँछु भन्दा पनि पाइ नै छाडेको बताउनुहुन्छ अर्का किसान विमला थापा।
समग्रमा हेर्दाखेरि चाहिँ जति पनि स्थानीय रैथाने वस्तुहरू छन् ती वस्तुहरू चाहिँ लोप भएर अब नयाँ उन्नत जातो भनेर आएको त बिउ बिजन खोज्दा पनि पाइएको अवस्था चाहिँ छैन।
कृषि विकास कार्यालय सिन्धुलीको प्रमुख अरूण खनालले भने रैथाने बालीको विभिन्न कार्यक्रम तथा प्रचार प्रसार गरेर संरक्षण गर्ने बताउनुभयो।
रैथाने बालीको बिउ बिजनको लागि जात दर्ता गर्नको लागि प्रदेश सरकारले गर्न सक्छ विभिन्न कार्यक्रमहरू मार्फत अबका दिनहरूमा स्थानीय जातहरूलाई दर्ता गरेर त्यसको संकलन र प्रचार प्रसार गर्ने कार्यक्रम राख्दैछ।
स्थानीय उत्पादनलाई जोगाउन र यसको संरक्षणको लागि प्रचार प्रसार गरी स्वदेशी उत्पादनलाई बजारीकरण गर्न तीनै तहको सरकारले विशेष ध्यान दिन आवश्यक छ। कमल सरला सुनवार, रेडियो नेपाल, सिन्धुली।
यो रिपोर्टपछि अब अन्तर्राष्ट्रिय प्रसंग। भारतको केरला स्थित वायनाडमा गएको पहिरोमा परि ज्यान गुमाउनेको संख्या 144 पुगेको छ। पहिरो प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य जारी रहेको केरलाको स्वास्थ्य विभागले जनाएको छ। प्यालेस्टिनी विद्रोही समूह हमासले आफ्ना शीर्ष नेता इस्माइल हानियाको इरानको राजधानी तेहरानमा हत्या भएको जानकारी दिएको छ। आज हमासले एक विज्ञप्ति जारी गर्दै तेहरान स्थित निवासमा इजरायलले गरेको आक्रमणमा हानियाको निधन भएको जानकारी दिएको हो। हमलामा परि हानियाका एक सुरक्षाकर्मीको पनि मृत्यु भएको छ। आक्रमणबारे इजरायलले अहिलेसम्म कुनै आधिकारिक जानकारी दिएको छैन, तर इजरायलका सम्पदा मन्त्री अमी काय इलिवाले भने घटनाबारे संसारको फोहोर सफा गर्ने सही तरिका रहेको टिप्पणी गर्नुभएको छ। इजरायली सेनाका तर्फबाट पनि यो हमला बारे जानकारी दिएको छैन। र संयुक्त राज्य अमेरिका र सिंगापुरले परमाणु ऊर्जाको शान्तिपूर्ण प्रयोगको सम्बन्धलाई बलियो बनाउने उद्देश्यले आज एक सम्झौतामा हस्ताक्षर गरेका छन्। एसियाको भ्रमणको क्रममा वाशिङटनमा शीर्ष कूटनीतिक अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिकेन र उहाँको सिंगापुरका समकक्षी भिभियन बालाकृष्णले गैर सैनिक परमाणु ऊर्जासँग सम्बन्धित 123 सम्झौतामा हस्ताक्षर गर्नुभएको छ। सन् 2024 अन्त्यसम्ममा यो सम्झौता लागू हुने अपेक्षा गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भारी वर्षाका कारण मुलुकका विभिन्न स्थानमा जनजीवन प्रभावित। काठमाडौँमा एकजनाको मृत्यु, 36 जनाको उद्धार। घरेलु तथा साना उद्योगलाई प्रवर्धन गर्न सरकार प्रतिबद्ध रहेको उपप्रधान एवं अर्थमन्त्री पौडेलको भनाई। र प्यालेस्टिनी विद्रोही समूह हमासका शीर्ष नेता इस्माइल हानियाको तेहरानमा हत्या। हमासद्वारा हत्याको बदला लिने चेतावनी। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हौस् त, नमस्कार।